بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ناظرین ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. اور آج ہم انداز جہاں میں کراچی کی صورتحال اور پاکستان میں دہشت گردی کے موضوع پر گفتگو کریں گے. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. ناظرین کراچی میں قتل و غارت گری کا سلسلہ جاری ہے. آج بھی مختلف علاقوں سے بوریوں میں بند لاشیں ملی ہیں. اسی کے ساتھ فائرنگ کے واقعات بھی رونما ہوئے ہیں. پانچ دن کے اندر کراچی میں تقریباً 90 افراد مارے جا چکے ہیں. ادھر جمعے کو یقیناً آپ نے ملاحظہ فرمایا ہوگا کہ قبائلی علاقے جمرود کی ایک مسجد میں زبردست بم کا دھماکہ ہوا جس میں 50 سے زائد افراد مارے گئے. اسی کے ساتھ دو دن قبل پاکستان کے صوبے بلوچستان کے مختلف علاقوں سے بھی 8 لاشیں دریافت ہوئی ہیں. گفتگو کا آغاز ہم کریں گے کراچی سے جہاں آج 6ٹا دن ہے کہ وہاں موت کا رقص جاری ہے. کچھ نامعلوم مسلح افراد جن کو کہا جاتا ہے اور کراچی کے لوگوں کا کہنا ہے کہ معلوم ہے کہ یہ کون لوگ ہیں جو دندناتے پھر رہے ہیں اور مختلف علاقوں میں ظاہر ہوتے ہیں, فائرنگ کرنا شروع کر دیتے ہیں, راکٹ لانچر کا آزادانہ استعمال کرتے ہیں, بم پھینکتے ہیں, چلتی ہوئی بسوں کو روکتے ہیں, مسافروں کو اتارتے ہیں اور چند گھنٹے کے بعد جن مسافروں کو وہ اتار کے لے جاتے ہیں ان کی لاشیں کراچی کے مختلف علاقوں سے ملتی ہیں. ہمارے ساتھیوں نے بتایا کہ اس وقت ہمارا رابطہ برقرار ہوا ہے لندن اسٹوڈیو سے جہاں برے صغیر کے ممتاز دانشور علی جعفر زیدی صاحب موجود ہیں. زیدی صاحب السلام علیکم.
جی وعلیکم السلام.
زیدی صاحب کراچی میں کیا ہو رہا ہے؟
کراچی میں بہت ہی افسوسناک صورتحال ہے, بہت المناک صورتحال ہے. اور اس صورتحال کا ذمہ دار کون ہے یہ سوال تو ہمیں تھوڑا سا ماضی میں جا کر دیکھنا ہوگا, کیونکہ آج کی صورتحال ایک دن میں ڈیولپ نہیں ہوئی. یہ معاملہ شروع ہوا تھا ضیاء الحق کے زمانے میں. ضیاء الحق نے پاکستان کی سوسائٹی کو تقسیم کیا چھوٹے چھوٹے جزیروں میں, اور وہ جزیرے تھے لسانی بنیاد پر اور مذہبی جنونیت کی بنیاد پر انسان تقسیم کر دیے گئے. اور اس کے بعد ہر یعنی یہ دو بنیادی جو میں نے عرض کیا لسانی اور مذہبی بنیاد پر, یہاں دو تنظیمیں کھڑی کی گئی تھیں, ایک سپاہی صحابہ اور ایک ایم کیو ایم. ان کا جو پودا ضیاء الحق نے لگایا تھا وہ اتنا تناور ہو چکا ہے کہ اب وہ ایک ریئلٹی بن چکا ہے. اور اس وہ یعنی یہ بھٹو صاحب کی کے قتل کے بعد اس وقت تک پوری سوسائٹی کا جو کنٹرڈکشن تھا وہ تھا ظالم اور مظلوم کا کنٹرڈکشن. اور ظالم طبقات اور مظلوم طبقات کے درمیان ایک سیاسی شعور تھا ورکر میں, اور وہ اپنے دشمن کو یوں سمجھتے تھے کہ ظالم کون ہے اور ظالم کے رشتے سامراج سے کس طرح جڑے ہوئے ہیں, اور یہ پہچان ان میں بہت کلیئر تھی. یہ ایک تھریٹ تھی, یہ خوف کی کیفیت تھی حکمران طبقات ضیاء الحق اور اس کے آقا کے لیے کہ یہ عوام کا سیاسی شعور ان کے خلاف بہت طاقتور ہو گیا ہے اور ملیٹنٹ ورکر ہے اس وقت. تو انہوں نے اس تمام ملیٹنسی کو, اس سیاسی شعور کو تقسیم کرنے کے لیے ये जो छोटे छोटे जज़ीरे पैदा किए उसमें लिसानी और मज़हबी जज़ीरे क़ायम किए गए, उसमें लोग बट गए। शिया सुन्नी की बात चल पड़ी, सिंधी और पंजाबी और उर्दू स्पीकिंग की बात चल पड़ी, और इसकी इब्तदा वहाँ से होती है। उसके बाद फिर अमेरिका का जो पाकिस्तान में एजेंडा है उसको ज़ियाउल हक ने पूरी तरह से उसको नाफिज किया, और यहाँ पर तालिबान क्रिएट हुए, और पाकिस्तान ने अमेरिका की जंग सोवियत यूनियन के ख़िलाफ़ इस्लाम के नाम पर लड़ी, जो कि इस्लाम की जंग नहीं थी बल्कि अमेरिका की जंग थी। और उसमें जो फिर मदरसे पैदा हुए, मदरसों से जो दहशतगर्द पैदा हुए, और उसके बाद ये फिर दहशतगर्द फैलते फैलते पूरी सोसाइटी में, पाकिस्तान में भी फैल गए, और ये अफ़गानिस्तान में तो अपना एक इनका रोल था ही। अब आज की सूरत में मैं समझता हूँ कि एक कमज़ोर, एक अनस्टेबल पाकिस्तान अमेरिकन वेस्टर्न इंपीरियलिज्म की ज़रूरत है, और ये ज़रूरत यहाँ के हुक्मरान तबकात पूरी कर रहे हैं, कुछ कॉन्शियसली कुछ अनकॉन्शियसली। एक कमज़ोर पाकिस्तान में ये ज़रूरत रहेगी जो जवाब पैदा किया जा रहा है कि हमें बाहर की ताकत और अमेरिका की ताकत की ज़रूरत रहेगी इस रीजन में, ताकि यहाँ पर वो अपना वजूद कायम रख सके। और इन द लॉन्ग रन अगर ईरान के ख़िलाफ़ अमेरिकन इंपीरियलिज्म ने घेरा तंग करना है तो उसमें एक कमज़ोर अनस्टेबल पाकिस्तान, जिसकी हुक्मरान तबकात जो भी होंगे वो अमेरिका के पिट्ठू हाशिया बरदार, तो उस सूरत में ईरान के गिर्द घेरा तंग करना आसान है, और सेंट्रल एशिया में और उस रीजन में जो अमेरिकन इंटरेस्ट है उसको बचाने में ये तबकात अपना रोल प्ले करेंगे, कर रहे हैं। ये दहशतगर्दी इन तबकात को ये नहीं मालूम कि ये जो कत्लो गारत है कराची में, इसके नतीजे में ना सिर्फ मुल्क कमज़ोर होगा बल्कि इनकी पोजीशन अपनी भी कमज़ोर होगी, और वो तमाम सियासी जमातें जो इसमें शामिल हैं वो सब की सब, उनकी अपनी पोजीशन भी उतनी ही कमज़ोर और ख़राब होती चली जाएगी। लेकिन मैं समझता हूँ कि इन सियासतदानों का अवाम से ना कोई रابطہ है, ना ही अवाम और पाकिस्तान का दर्द है इनमें, और ये नामुमकिन है कि इस तरह के कत्लो गारत को कंट्रोल ना किया जा सके। इतने वसाइल हैं, हुकूमत का काम है कि वो अपने शहरियों को एक तहफ़ माशी और उनके जानी और माली तहफ़ की ज़िम्मेदार होती है हुकूमत, और उसके पास वसाइल हैं। अब नौबत यहाँ तक आ रही है कि फ़ौज आकर कंट्रोल करे। अब फ़ौज को आपने अफ़गानिस्तान में उलझाया हुआ है, फ़ौज पाकिस्तान के नॉर्थ वेस्ट में पूरी तरह से फैली हुई है और स्कैटर्ड है, उसको आप कराची में एंगेज करेंगे, फिर उसको अगर आप लाहौर में सूरत बनेगी वहाँ एंगेज करेंगे, तो सारी ज़िम्मेदारी फ़ौज पर डालना, फिर ये सियासतदान और ये जो हुक्मरान हैं इनकी फिर क्या ज़रूरत है। चुनाचे ये हुक्मरानों को अकल के और होश के नाखून लेने चाहिए कि इनकी बका भी, अपनी बका भी इसी में है कि मुल्क में अमन और चैन हो, वहाँ की इकॉनमी मजबूत हो, वहाँ पर एक थोड़ी सी स्टेबिलिटी आए, और तभी इनका भी बका है, मुल्क का बका है, और आवाम की सालमियत इसी में है। लेकिन ये चूँकि दूरस देखने की तंग नज़री या इनमें सलाहियत है या नहीं है, लेकिन इनके वेस्टेड इंटरेस्ट ऐसे हैं जिसके नतीजे में पाकिस्तान कमज़ोर हो रहा है, इनके इंटरेस्ट बाहर हैं, पाकिस्तान और पाकिस्तान के अवाम से इनका कोई रابطہ है ना ही उनसे इनका कोई ताल्लुक है।
बहुत बहुत शुक्रिया, शुक्रिया जैदी साहब। और नाज़रीन, हमारा रابطہ टेलीफोन लाइन के ज़रिए बरकरार हुआ है यहिया बिन ज़करिया साहब से, आइए देखते हैं वो क्या कहते हैं इस सिलसिले में। यहिया बिन ज़करिया साहब,
जनाब
आपकी नज़र में कराची की मौजूदा सूरत हाल का जिम्मेदार कौन है?
कराची की मौजूदा सूरत हाल का जिम्मेदार पाकिस्तान, मतलब मौजूदा हुक्मरान ही जिम्मेदार हैं, इसलिए कि जितने फरीक हैं वो सारे हुकूमत के अंदर शामिल हैं। कराची के अंदर कत्लो गारत गरीबी जारी है, और उसी के साथ साथ इस्लामाबाद के अंदर में وزیر اعظم اور گورنر اور صدر کے درمیان جو ہے وہ ایم کے ایم کی حکومت میں شمولیت کی باتیں بھی مطلب ہو رہی ہیں, اور اب بھی یہ بات ہوئی ہے کہ اور یہ قتل و غارت گری کا سلسلہ اصلا ایم کے ایم اور پیپلز پارٹی کے درمیان اختلافات کی صورت میں ہوتا ہے. 3.5 برسوں کے اندر 4 بار ایم کے ایم حکومت سے نکلی ہے اور ایم کے ایم حکومت کے اندر واپس آئی ہے, اور ہر اس درمیان کے اندر دوران میں جو ہے وہ مختلف افراد جو ہے وہ بڑی تعداد کے اندر قتل ہو جاتے رہتے ہیں. اس درمیان کے اندر بھی ٹارگٹ کلنگ کا سلسلہ کراچی کے اندر جاری رہتا ہے, بستہ خوری کا سلسلہ جاری رہتا ہے, قتل و غارت گری اور اغوا برائے تاوان کا سلسلہ جاری رہتا ہے, وہ خبر نہیں بنتی. لیکن جب یہ سیاسی لڑائی بنتی ہے تو پھر اخبارات کی خبریں بھی بنتی ہیں. پھر یہ ہے کہ جیسا کہ زیدی صاحب نے فرمایا کہ کراچی کا مسئلہ اتنا سیدھا سادہ نہیں ہے, اس کا تعلق بین الاقوامی حالات سے بھی ہے. ہمیں اس بات کو نہیں بھولنا چاہیے کہ ملک کے اندر سب سے بڑی مسلح اور واحد تنظیم ایم کیو ایم ہے, جس کی دہشت گردی پوری دنیا کے سامنے آیا ہے, اور اس کے قائد برطانیہ کے دارالحکومت لندن میں مقیم ہے. ان کو برطانیہ کی حکومت نے اپنی شہریت دی ہے, اور وہ برطانوی شہریت رکھنے کے باوجود لندن سے بیٹھ کر پاکستان کی سیاست کر رہے ہیں. ابھی گزشتہ دنوں یہ خبر آئی کہ صدر آصف علی زرداری اور الطاف حسین کے درمیان ٹیلی فون پر جو بات ہوئی, تو انہوں نے شکایت کی کہ پاکستان کی جو خفیہ ایجنسیاں ہیں یا قانون نافذ کرنے والے ادارے ہیں یا جاسوسی کے ادارے ہیں, ایف آئی اے اور آئی بی, یہ برطانوی حکومت سے ایم کے ایم کے خلاف شکایت کر رہی ہیں. اور ظاہر بات ہے کہ یہ تپش خود برطانیہ کے اندر بھی پہنچی ہے کہ جو ان کے شہری کی قیادت کے اندر جو جماعت پاکستان کے اندر موجود ہے وہ دہشت گردی کے اندر ملوث ہے. اچھا, پھر اس بات کو بھی ہمیں ذہن میں رکھنا چاہیے کہ ایم کے ایم, اے این پی اور پیپلز پارٹی, جو کہ دو دراصل حکومت میں بھی شریک ہیں, جو آپس میں اتحادی بھی ہیں, جو آپس کے اندر لڑ بھی رہی ہیں, وہ ساتھ میں یہ بات بھی کہہ رہے ہیں کہ ہم مشترکہ طور پر نام نہاد دہشت گردی کی امریکی جنگ کے خلاف بھی لڑنا چاہ رہے ہیں. کافی عرصہ پہلے ابتدا کے اندر ایم کے ایم کے قائد الطاف حسین نے کراچی میں طالبانائزیشن کے خطرے کا آغاز کیا. اس کے بعد سے جو ہے وہ کراچی کے اندر پشتونوں کے لیے حالات خراب کیے گئے, وہاں سے یہ سلسلہ چلتا چلا جا رہا ہے. پھر ہم اس بات سے بھی واقف ہیں کہ جتنے امریکہ کے رائے عامہ کے جائزے آ رہے ہیں وہ یہ بتا رہے ہیں کہ پاکستان کے عوام امریکہ سے شدید نفرت کرتے ہیں, لیکن اس نفرت کا اظہار پاکستان کی سیاسی میدان کے اندر اس کا اظہار نہیں ہوتا. اس بات کے خطرہ اور امکان موجود ہے کہ وہ مستقبل کے اندر کوئی ایسی سیاسی تبدیلی اس بنیاد کے اوپر واقع ہو سکتی ہے. اس اعتبار سے امریکی سفارتکاروں کی دلچسپی کراچی کے اندر, اور صرف مسئلہ کراچی کا ہی نہیں پورے ملک کے اندر جو مسائل ہیں ان میں اولویت کراچی کو حاصل ہے, اسی کے ساتھ بلوچستان کو حیثیت کو حاصل ہے, اسی طریقے سے پورے ملک کے اندر بلیک واٹر اور اس قسم کے مختلف اداروں کی سرگرمیاں جاری ہیں, بم دھماکے جاری ہیں, خودکش حملے جاری ہیں, اور دوسری طرف پورا ملک خفیہ ایجنسیوں کی ریاست بن گیا ہے کہ وہ جس کو چاہتے ہیں اٹھا لیتے ہیں. لیکن یہ ادارے نہ بم دھماکوں کو روکنے میں کامیاب ہیں, نہ دہشت گردی کو روکنے میں کامیاب ہیں, نہ کراچی کے اندر ان کو ٹارگٹ کلر کا پتہ ہے. دوسری طرف جو وزیر داخلہ صاحب جو موجود ہیں وہ مستقل جو ہے وہ غیر سنجیدہ جو ہے وہ بیان بازی کرتے ہیں, اور ہم یہ دیکھ رہے ہیں کہ حکمران جو ہے وہ کراچی کے اندر قتل و غارت گری اور خریزی کا تماشا دیکھ رہے ہیں. ہم یہ بھی دیکھتے رہے ہیں کہ گزشتہ دنوں کے اندر کراچی کے اندر شیعہ سنی فساد کی منصوبہ بند سازش کی گئی. اس سلسلے میں عاشورہ کے مظاہروں جلوسوں پر اور چہلم پر اور 12 ربیع الاول کے اجتماع پر اور مسجدوں پر اور امام بارگاہوں پر اور شیعہ سنی علماء کی ٹارگٹ کلنگ مسلسل کی گئی, لیکن کراچی کے اندر شیعہ سنی فساد کی سازش ناکام ہو گئی. اب اس سازش کو دوبارہ جو ہے وہ علاقائی اور نسلی بنیادوں کے اوپر سازش میں تبدیل کیا جا رہا ہے, اور عملاً کراچی کے شہریوں کو خوفزدہ کر دیا گیا ہے. کوئی شخص بھی اپنے گھر کے اندر محفوظ نہیں ہے, اپنی بسوں کے اندر محفوظ نہیں ہے, اور یہ ظاہر بات ہے کہ یہ ایک منصوبے کا حصہ ہے. اور ظاہر بات ہے کہ اس میں جو سب سے اہم جو کردار ہے وہ کردار یہ ہے کہ پولیس اور قانون نافذ کرنے والے اداروں کو بالکل نیوٹرل اور خاموش تماشائی بنا دیا گیا ہے, یہاں تک کہ ان کی بس کے اوپر بھی حملہ کر دیا گیا ہے. اور اس سے یہ اندازہ ہوتا ہے کہ ان قوتوں کو کیسی کیسی بالائی قوتوں کی سرپرستی حاصل ہے. یہ مسئلہ ہے. اگر آج بھی پیپلز پارٹی کی حکومت کراچی کے مسئلے میں سنجیدگی اختیار کر لے اور وہ بلا امتیاز کارروائی کرنا شروع کر دے تو میں یہ سمجھتا ہوں کہ ایک ہفتے کے اندر کراچی نارملائز ہو جائے گا.
بہت بہت شکریہ جناب, لائن پہ رہیے گا. اور ٹیلی فون لائن کے ذریعے ہمارا رابطہ برقرار ہوا ہے پاکستان کے سینئر سیاستداں اور تجزیہ نگار فیصل خان صاحب سے جو بیلجیم میں مقیم ہے. خان صاحب السلام علیکم.
وعلیکم السلام.
جناب آپ نے گفتگو یقیناً ملاحظہ فرمائی ہوگی یحییٰ بن زکریا صاحب کی کہ اے این پی متحدہ قومی موومنٹ اور پیپلز پارٹی یہ حکومت میں ایک دوسرے کی حلیف بھی ہیں اور کراچی میں ایک دوسرے سے برسر پیکار ہیں, قصہ کیا ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیے یہ بات تو بالکل درست ہے کہ اے این پی اور ایم کے ایم اور پیپلز پارٹی ایک دوسرے کی حلیف بھی ہیں اور اس کے باوجود لڑ بھی رہی ہیں. اصل مسئلہ یہی ہے جیسے کہ میں پہلے بھی کہتا رہا ہوں اسی پروگرام میں آپ کے پروگرام کی وساطت سے, تو دیکھیے کراچی میں اصل میں یہ ہے درحقیقت قبضے کی جنگ. پیپلز پارٹی چاہتی ہے کہ کسی طرح ہم کراچی کو اپنے قبضے میں رکھیں, اسی طرح ایم کیو ایم کی بھی خواہش ہے, اے این پی کی بھی ہے. اب دیکھیے جو آج کل کراچی میں جو سلسلہ چل رہا ہے اس کے اندر دو عناصر شامل ہیں, ایک تو بیرونی عنصر بھی ہے جیسے ابھی یحییٰ بن زکریا صاحب کہہ رہے تھے کہ بین الاقوامی ایجنسیاں ہیں اور وہ جو سی آئی اے کا بھی نیٹ ورک ہے, وہ ساری باتیں بالکل درست ہیں, لیکن اصل میں بنیاد تو ان کو ہم نے خود فراہم کی ہے, ہماری سیاسی جماعتوں نے اور ہماری سیاسی قائدین نے پاکستان کے اندر اس طرز کی سیاست کو انہوں نے رویہ رکھا ہے, اپنا اختیار کیا ہے لسانی بنیادوں پر اپنے معاملات کو, جسے کہتے ہیں کہ وہ پرانی جو ایک کہاوت ہے کہ تقسیم کرو لڑو اور تقسیم کرو اور اس کے بعد حکومت کرو, تو لسانی بنیادوں پر یہ تقسیم کرتے رہے ہیں. تو یہ سارا سلسلہ پاکستان میں چل رہا. آج دیکھیے کراچی کے اندر جو صورتحال ہے وہ یہی ہے کہ اب دیکھیے جیسے آپ نے کہا یہ عجیب بات ہوتی ہے کہ تینوں حکومت میں شامل بھی ہیں, تینوں لڑ بھی رہے ہیں. بنیادی طور پر مسئلہ یہ ہے کہ پیپلز پارٹی, اے این پی اور تینوں کی کوشش یہ ہے کہ کراچی پہ قبضہ رکھیں. پیپلز پارٹی جو بظاہری طور پر ایک قومی جماعت ہے, نظر آتا ہے کہ وہ قومی جماعت ہے لیکن درحقیقت وہ سندھ کی درپردہ جماعت ہے اور سندھ پر ہی بیس کرتی ہے. ان کی اولن کوشش رہی ہے کہ وہ مہاجروں کو تابع رکھ کر معاملات کو چلانے کی کوشش کریں. یہ اب سے نہیں ہے, یہ بھٹو صاحب کے دور سے, میں پہلے بھی کہہ چکا ہوں, میں ماضی کی بات میں اب نہیں جاؤں گا, لیکن ابھی جو موجودہ حکومت ہے اس دوران آپ نے بار بار دیکھا ہوگا کہ وہ اس میں کامیاب نہیں ہو سکے. بار بار آپ دیکھیں کہ ایم کیو ایم کی پیپلز پارٹی کے ساتھ لڑائی ہوتی ہے, بار بار پھر ان کی دوستی ہو جاتی ہے, کیونکہ پورے اصل میں وجہ یہ ہے کہ پورے سندھ کے شہری علاقوں میں غیر سندھوں کی تعداد زیادہ ہے. کراچی, حیدرآباد, میرپور خاص میں اردو بولنے والے اور جو دوسرے پنجاب کے لوگ ہیں, پشتونوں کو تو خیر میں اس لیے نہیں گنتا کیونکہ پشتونوں کو تو لا کے اس وقت خاص طور پر گھسایا گیا ہے, پورے ٹرانسپورٹ کو لا کر ان کے ہاتھ میں دیا گیا, یہ پیپلز پارٹی کی بہت بڑی سازش ہے. لیکن بنیادی طور پر جو اولن یہاں سے 30 سال 40 سال پہلے جو پنجاب کے جو لوگ آ گئے تھے جن کے ہم پنجابی آبادگاران کہتے ہیں, ان کو اگر دیکھا جائے اور کراچی کے مقامی لوگوں کا دیکھا جائے تو ان کی تعداد جو ہے زیادہ ہے, لہٰذا یہ اس میں کامیاب نہیں ہو سکے. بار بار آپ دیکھیں پیپلز پارٹی کی ایم کیو ایم کے ساتھ لڑائی ہوتی ہے, دونوں ساتھ مل جاتے ہیں پھر لڑتے ہیں, اور ان کے لڑنے کے اندر آپ دیکھیں کہ ہمیشہ اس آنا تانی کے اندر بے انتہا لوگ, سینکڑوں لوگ مارے گئے ہیں, بار بار لوگ مرتے ہیں, کبھی ذوالفقار مرزا بیان دیتے ہیں, کبھی کوئی بیان دیتا ہے, اس کے بعد کوئی ان کا پوچھنے والا نہیں ہوتا. تو اس بات سے تو یہ پتہ واضح بات ہو جاتی ہے کہ ایم کیو ایم ہو یا پیپلز پارٹی ہو یا اے این پی ہو, ان کو لوگوں کے مرنے سے یا جو بے گناہ لوگوں کا خون بہ رہا ہے اس سے ان کو کوئی سروکار نہیں. اب جب آپ یہ دیکھیے کہ اب حالیہ دنوں میں جب پیپلز پارٹی نے یہ دیکھا کہ وہ ایم کیو ایم کی بلیک میلنگ کے بعد یا ایم کیو ایم کے معاملات کو نہیں چلا سکتی, تو انہوں نے در پردہ جو ہے اے این پی کو لائسنس دے دیا کراچی کے اندر مہاجروں کی نسل کشی کا. یہ میں آپ سے حقیقتاً بتا رہا ہوں اور یہ میرے پاس ریکارڈ اس چیز کے موجود ہیں کہ پیپلز پارٹی نے خود جو ہے لائسنس دیا ہے اے این پی کو کہ آپ مہاجروں کی نسل کشی کریں. یہ باقاعدہ ایک پورا پری پلان ہے जैसा कि अभी यहिया बिन जकरिया साहब ने कहा कि पीपल्स पार्टी कभी संजीदा नहीं हो सकती, क्योंकि इन लोगों का, मैं जैसे मैं पहले कह चुका हूं कि मौजूदा हुकूमत सिक्योरिटी रिस्क है, मौजूदा हुकूमत जो है ये प्रोग्राम लेके आई है कि पाकिस्तान को हर सूरत बसूरत तकसीम करना है। और आपको मैं पहले भी आपके प्रोग्राम में 6 महीना कबल बता चुका हूँ, जो कि अब आपके प्रोग्राम के आप ही की टीवी के हवाले से बैन अवी चैनल भी खबर आ चुकी है कि जुल्फ़ाराबाद बनाया जा रहा है। जुल्फ़ाराबाद बनाया ही इसलिए जा रहा है कि जिस वक्त अगर पाकिस्तान तकसीम होता है या सिंध के अंदर कोई बड़े पैमाने पर हालात खराब होते हैं तो सिंध का दारुल खिलाफा वो बनाया जाए। इनकी पूरी पूरी कोशिश है कि कराची को सिंध के साथ रखा जाए। ये एक बहुत बड़ी बैन अवी साजिश है।
बहुत बहुत शुक्रिया जनाब, लाइन पे रहिएगा। जैदी साहब
जी,
जनाब ये जो तीनों जमातें और पाकिस्तानी अखबारात के जो कालम हैं वो अगर आप पढ़ें तो उनमें भी तकरीबन सबका इत्तेफाक है इस बात पर कि इस वक्त कराची पर कब्जे की जंग चल रही है तीनों जमातों के दरमियान, एएनपी पीपल्स पार्टी और एमक्यूएम। क्या ये इन तीनों जमातों के रहनुमा इस हकीकत को महसूस नहीं कर रहे हैं कि कराची पर कब्जे की कोशिश तो वो कर रहे हैं लेकिन पाकिस्तान उनके हाथ से निकलता जा रहा है?
जी यकीनन, ये जो पहले मैंने अर्ज किया, ये तीनों जमातें या और बाकी जमातें भी, ये दे आर सबसर्वियंट टू द इंटरेस्ट ऑफ फॉरेन पावर, स्पेशली अमेरिकन इंपीरियलिज्म। और उस रीजन में इनकी जो आपस में ये कब्ज़े की कशमकश है, ये बज़ाहिर तो सतह पर यही नज़र आती है, और इसमें वॉर लॉर्ड्स भी शामिल हो चुके हैं, वहाँ पर इलाकाई जो छोटे छोटे ग्रोह हैं वो भी शामिल हो चुके हैं। लेकिन असल बात वही है कि कराची को इतना कमज़ोर कर दिया जाए, कराची पाकिस्तान का रेवेन्यू कराची से आता है, बाकी रेवेन्यू बाहर से आता है, और अगर वहाँ कराची में अमन ख़त्म हो जाता है तो वहाँ का इन्वेस्टर वहाँ कभी नहीं जाएगा बाहर का, वहाँ पर जो इन्वेस्टर मौजूद है वो भी वहाँ से निकल जाएगा। कराची मईशी तौर पर कमज़ोर होता है, सियासी तौर पर कमज़ोर होता है, तो फिर पाकिस्तान वैसे ही कमज़ोर होने के प्रोसेस से गुज़र रहा है, और एक अनस्टेबल पाकिस्तान, अनस्टेबल कराची, वो सूट करता है अमेरिकन इंपीरियलिज्म को, और उसमें ये जितनी जमातें हैं ये उसका हिस्सा हैं, कॉन्शियसली कुछ अनकॉन्शियसली। कॉन्शियसली जो जमातें और उनके सरबराह हैं वो इस खेल में शौरी तौर पर शामिल हैं, और नज़र ये आता है कि शायद ये इलाके पर कब्ज़े की जंग है, असल में इस इलाके पर अमेरिकन इंपीरियलिज्म की मुकम्मल कब्ज़े की ये जद्दोजहद है जो अमरीकी साम्राज्य कर रहा है, कोशिश कर रहा है, और उसको पाकिस्तान में उस तरह का फ्री हैंड चाहिए जिस तरह का उसको इराक में मिला था, जिस तरह का उसको अफ़गानिस्तान में मिला हुआ है। अब उसमें जो रिसिस्ट करने वाली फोर्सेस हैं वो उसको उस तरह का फ्री हैंड अपने इंटरेस्ट की वजह से नहीं दे रही, चुनाचे अब हमने देखा कि वो रेमन डेविस का जो सारा मामला था और किस तरह से वहाँ पर अमेरिकन एजेंट दनदनाते फिरते हैं, जहाँ चाहें बम ब्लास्ट करवाते हैं, जहाँ चाहें वो मस्जिदें हों या इमाम बारगाहें हों या उसकी फ़ौज के या पुलिस के अदारों के बिल्डिंगें हों, वो जहाँ चाहें वो बम ब्लास्ट करते हैं, दहशतगर्दी की फ़िज़ा पैदा की हुई है। पाकिस्तान आज इन्वेडेड है बाय अमेरिकन इंटरेस्ट, और उसका कहीं हर सूबे में डिफरेंट उसकी शक्लें हैं। बलूचिस्तान में जैसे मैंने पहले अर्ज़ किया, वहाँ की क़्यादत, सब की सब क़्यादत आज अमेरिका की गोद में है, जो नहीं है, हमारे पास यहाँ कई अफराद आए हैं जो सरदार भी हैं कि किसी ना किसी तरह अमेरिका से उनका रब्ता हो जाए, तो ये उसकी गोद में बैठ चुके हैं। वहाँ पर जितनी सियासी जमातें हैं मुल्क की, उसमें जितना भी मुल्क का के क्रिमिनल्स हैं, ये सियासी जमातें आमाज गाहें बन चुकी हैं पाकिस्तान के क्रिमिनल्स की, चाहे वो छोटी लीडरशिप हो या बड़ी लीडरशिप हो। जो फाशिस्ट तंजीमें हैं वो पहले ही क्रिमिनल्स थीं, तो इस कत्लो गारत में जो सफरिंग है वो तो अवाम की है। अब अवाम ने फैसला करना है कि क्या इन तमाम जो सियासी पार्टियां और कुव्वतें हैं उनके ज़ेरे तसल्लुत ही इस सारे कत्लो गारत गरी को बर्दाश्त करना है, या इज्तमाही तौर पर कहीं भी कोई रास्ता ऐसा मिलकर तलाश करना है कि वो अपने अंदर से एक ऐसी क़यादत पैदा कर सकें जो उनके तहफ़ुज़ और मुल्क के तहफ़ुज़ की गारंटी दे सके। ये मुश्किल रास्ता है, लेकिन ये रास्ता पाकिस्तान के कराची के अवाम को ही अपनाना होगा, वरना ये जो पार्टीज़ हैं इनका एजेंडा पाकिस्तान को बेहद कमज़ोर करना, और अगर कमज़ोरी के नतीजे में भी वो अजाइम हासिल नहीं होते जो अमेरिकन इम्पीरियलिज्म वहाँ चाहता है, तो फिर इस मुल्क को तोड़ना भी इन्हीं जमातों के ज़रिए उसका एजेंडा है। और इन द लॉन्ग रन एजेंडा जो है वो हम सबको मालूम है कि उस रीजन में बालादस्ती ईरान के घिर घेरा वो दायरा तंग करना, सेंट्रल एशिया के रियासतों के करीब होकर बैठना, उनके सर पर तसल्लुत, चाइना और इंडिया को भी कर्टेल करना, रूस को भी एक फासले पर रोकना, तो ये सारे जो जियोपॉलिटिकल ऑब्जेक्टिव्स हैं ये पाकिस्तान अपनी जियोपॉलिटिकल लोकेशन की वजह से बहुत अहम है। और पाकिस्तान की इन जुग्राफियाई सरहदों पर अमेरिका अपना तसल्लुत और कब्ज़ा करना चाहता है, और उसके अंदर ये तमाम जमातें उसका हिस्सा हैं।
बहुत बहुत शुक्रिया जैदी साहब। फैसल खान साहब, जनाब कराची में जो इस वक्त सूरत हाल है इसमें बैन अल-अक़वामी साजिश आपको कितनी नज़र आ रही है?
देखिए, अभी एक लफ्ज़ आपने कहा था, ये बहुत अच्छी बात है, आपने कहा था शराफत साहब के कराची पर कब्जे की जंग में पाकिस्तान हाथ से जा रहा है, ये नविश्ते दीवार है इस वक्त जो आपने जुमला कहा है। और यही हकीकत क्या है कि अगर इन लोगों ने पाकिस्तान की सूरत हाल को अगर नहीं देखा तो कराची की सूरत हाल पाकिस्तान के लिए इंतहाई खतरनाक साबित हो सकती है। जैसे आपको याद होगा कि मैंने आज से 2-2.5 साल कबल इस तरह जानिब इशारा किया था कि पाकिस्तान के अंदर CIA बहुत बड़े पैमाने पे काम कर रही है, और CIA का एक बहुत बड़ा नेटवर्क है जो कि इन पाकिस्तान के मकामी सियासतदानों के साथ, जिन्होंने उन सियासी जमातों में उन सियासतदानों के साथ मिलकर अपने एजेंट दाखिल कर दिए। तो इसमें तो कोई दो राय नहीं है कि पाकिस्तान के अंदर जो है बैरूनी अनासिर काम कर रहे हैं। और देखिए, ये जितनी सियासी जमातें हैं, मैंने आपसे पहले भी कहा था कि ये जो सियासी जमातें MQM हो गई, ANP हो गई या पीपल्स पार्टी हो गई, इनके अंदर जो ग्रुप है, जो इनके फाइटर ग्रुप है, जो एक्शनरी ग्रुप्स हैं जो हर जमात में होते हैं, उनके ग्रुप्स जो है अब वो दरहकीकत अपनी जमातों के कंट्रोल से या जो उनसे निकल चुके हैं, और ये उन अनासिर के कंट्रोल में जा चुके हैं जिनको के बैन अल-अक़वामी और आलमी ताकत से पाकिस्तान को गैर मुस्तहकम करने के लिए मदद मिल रही है। तो इसमें कोई दो राय नहीं कि ये जितना भी मामला है, कराची का मामला है या इससे पहले देखिए तालिबानाइजेशन वाला मसला होता रहा, जितने भी मामलात होते रहे अब तक जो भी मामलात हुए हैं उसके अंदर बैरूनी अनासिर का बहुत बड़ा हाथ है। लेकिन जैसे मैं हमेशा कहता हूं कि बैरूनी अनासिर को मौका खुद हमारे यहाँ के सियासतदान फराहम करते हैं। पीपल्स पार्टी, मैंने बारहा कहा है और आज मैं फिर कह रहा हूं कि पीपल्स पार्टी पाकिस्तान के लिए सिक्योरिटी रिस्क है, 1971 में भी आई थी, ये ऑन रिकॉर्ड बयान है कि पाकिस्तान को उस वक्त भी नाकाबिले तलाफी नुकसान पहुंचा था। और ये मैं आपको फिर कह रहा हूं कि पीपल्स पार्टी जब आई है दोबारा अमेरिका से वादे वईद करके आई थी कि जनाब हम जब आएंगे तो आपको उसी तनख्वाह के ऊपर जिसपे मुशर्रफ साहब काम कर रहे हैं उससे ज्यादा हम आपको सहूलतें फराहम करेंगे। बेनजीर के कतर के अंदर ये लोग और बेनजीर के कतर के बाद जितने भी पाकिस्तान के अंदर जो मामलात हो रही हैं, जितने पाकिस्तान को गैर मुस्तकम करने की साजिश हो रही है, इसमें मौजूदा हुकूमत सबसे बड़ा अहम अंसर है। और मैं आपसे पहले भी कह रहा हूं और एक बार फिर इस बात को दोहराता हूं कि पाकिस्तान की मौजूदा हुकूमत न सिर्फ पाकिस्तान बल्कि दीगर इस्लामी मुल्कों के लिए भी सिक्योरिटी रिस्क बनती जा रही है।
जी बहुत बहुत शुक्रिया खान साहब, लाइन पर रहिएगा। जैदी साहब, पीपल्स पार्टी के बारे में खान साहब की गुफ्तगू आपने मुलाहिजा फरमाई, क्या दीगर सियासी जमातों को पीपल्स पार्टी से बेहतर करार दिया जा सकता है?
जी नहीं, जैसे मैंने अर्ज किया, तमाम सियासी जमातें इस वक्त जराइम पेशा अफराद की वो आमाज गाहें बन चुकी हैं। लेकिन एक बात मैं इसमें थोड़ा सा क्लियर इसको करना चाहूँगा कि जो जुल्फ़ार अली भुट्टो ने पीपल्स पार्टी बनाई थी वो पार्टी बेनज़ीर साहिबा ने बदल दी, उन्होंने अपनी पार्टी बनाई। उसके बाद जो बेनज़ीर साहिबा की पार्टी थी वो आसिफ अली जरदारी साहब ने उसको तब्दील कर दिया और इन्होंने अपनी पार्टी बनाई। नाम पीपल्स पार्टी का ज़रूर चल रहा है लेकिन इन्होंने अपनी अपनी दोनों ने पार्टियां अपने वक्त के साथ बनाई। और जहां तक 71 का ताल्लुक है, मैं उससे इत्तफाक इसलिए नहीं करता कि एक दिन में या एक पार्टी आकर ना मुल्क बनाती है ना ही मुल्क तोड़ती है। वो तो 1947 से पहले और उसके इमीडिएट बाद जो हमने सलूक किया बंगाली अवाम के साथ, और 54% पर 46% का तसल्लुत माशी और सियासी एतबार से रहा और उनके हकूक़ हमने उनको नहीं दिए, तो एक लंबी एक अंडरकरंट थी, एक लंबा एक डायलेक्टिकल जदलियाती अमल के नतीजे में ये होना ही था जो हम उनके साथ सलूक कर रहे थे। तो ये इसमें 71 में पीपल्स पार्टी का आना हो या ना आना हो, नतीजा यही निकलना था। आज भी जो कराची में हो रहा है और मुल्क में जो हो रहा है उसके नतीजे में हम सब के सामने है कि पाकिस्तान बेहद कमज़ोर हो चुका है, और इसकी अगर इसको ना रोका गया तो फिर ये खदशा यकीनन मौजूद है कि ये मज़ीद टुकड़े हो सकता है। और इसमें ये पार्टियां शौरी तौर पे, जैसे मैंने अर्ज़ किया, और गैर शौरी तौर पर इस रास्ते पर चली हुई हैं। कुछ को मालूम है कि इसका अंजाम क्या होगा, कुछ को बिल्कुल नहीं मालूम कि अंजाम क्या होगा, लेकिन इस अमल में ये सब के सब शामिल हैं। और इस अमल को अगर ना रोका गया, और रोकने की एक ही कुव्वत है और वो है अवाम की ताकत, मैं समझता हूँ कि पाकिस्तान जिस तरह अवाम के शमूलियत से बना था और कायम हुआ था, इसी तरह पाकिस्तान का इस्तेहकाम और क़याम अवाम की ही ताकत के ज़रिए, अवाम ही के फ़ैसले के ज़रिए इसको इस्तेहकाम मिल सकता है, इसको क़याम मिल सकता है। और ये अवाम ने फ़ैसला करना है कि क्या वो इन पार्टियों के साथ जुड़ी रहेंगी जो मुजरिम हैं, जो जराइम पेशा अफराद का गढ़ हैं, या उन्होंने अपने रास्ते का तायुन खुद करना है। अगर ये ना हुआ तो ये फिर अवाम की और मुल्क की, ये एक इज्तमाई मौत की जानिब, इज्तमाई खुदकशी की जानिब मामला सब बढ़ रहा है। और इसके ऊपर जो हुक्मरान तबकात हैं वो तो जानते हैं, अवाम का इसमें जो इज्तमाई उनका अपना शऊर है वो गालबन अभी तक ये रास्ता नहीं अपना सका जहाँ पर वो पाकिस्तान की बका और इस्तेहकाम का जो अल्टीमेट एंड है उसको हासिल कर सकें।
बहुत बहुत शुक्रिया जैदी साहब। यही अब जकरिया साहब आप लाइन पर हैं जनाब
जी?
जी, ये कराची के जो हालात हैं ये आपके ख्याल में, बहुत से लोग ये कह रहे हैं कि कराची की मौजूदा सूरत हाल ने खुद पाकिस्तान की सालमियत को खतरे में डाल दिया है, इस बारे में आप क्या कहते हैं?
देखिए, ये बात जाहिर बात है कि ये एक खदशा है, बिल्कुल मौजूद है खदशा है, लेकिन और पाकिस्तान की डिस्टेबलाइजेशन और उसका अदम इस्तेहकाम अमरीकी एजेंडा है, जैसा कि हमारे दीगर साथियों ने यह बात कही है। लेकिन असल मसला जो है वो ये है कि पाकिस्तान के अंदर जितने भी ग्रोह हैं, खास तौर पर कराची के अंदर, उनको रियासती इदारों की कहीं ना कहीं से जो है सपोर्ट हासिल है। उनमें से किसी के अंदर इतनी कुव्वत और ताकत नहीं है कि वो इस शहर को या किसी भी खत्ते को यरगमाल बना सकें। हम इस बात को नज़रअंदाज नहीं कर सकते कि सवाल ये है कि मुख्तलिफ कुव्वतों के खिलाफ जानने और समझने के बावजूद ये रियासती इदारे क्यों कार्रवाई नहीं कर रहे हैं। और जाहिर बात है कि एक खास वक्त के अंदर जब बदमनी की आग इतनी तेज हो जाती है कि उसकी तपिश दूर दूर तक जाने लगती है तो ये मौजूद बहस बन जाता है, वरना ये मामूल के मतलब हालात हैं। और जाहिर बात है कि असल मसला जो है वो ये है कि पाकिस्तान के अवाम को जहनी तौर पर कंट्रोल में रखना यहाँ की मुख्तदर कुव्वतों और आलमी बैरूनी तमाम मुख्तदर कुव्वतों का मकसद है, और उस मकसद के लिए एक कंट्रोल किस्म की अनारकी पूरे पाकिस्तान के अंदर जो है वो मुसल्लत कर दी गई है, उसका एक महाज भी जो है वो कराची है। ये बात बिल्कुल दुरुस्त है कि अगर इसी तरीके से हालात जारी रहे तो हो सकता है कि मुस्तकबिल के अंदर بین الاقوامی قوتوں کو اپنا کردار ادا کرنے کا موقع مل جائے. لیکن ہمیں معلوم ہے کہ اصل جنگ اس وقت افغانستان کے اندر جاری ہے, اور جب تک افغانستان کی جنگ جاری رہے گی اس کی آگ پاکستان کے ہر خطے کے اندر موجود رہے گی. لیکن اس بات کو ہماری اہل دانش اور ہمارے اہل سیاست سمجھنے کو تیار نہیں ہیں.
یہی ابن زکریا صاحب, یہ 90 کے اشرے کے اوائل کی بات ہے, ایک رپورٹ شائع ہوئی تھی جس میں اس بات کی طرف اشارہ کیا گیا تھا کہ کراچی کو دوسرا بیروت بنانے کی سازش تیار کی گئی ہے. بیروت جیسا کہ آپ جانتے ہیں اس زمانے میں جو صورتحال تھی, تو اس بارے میں آپ کیا کہیں گے؟
بھائی کراچی کے اندر تو بیروت سے زیادہ قتل و غارت گری اور خوریزی ہو چکی ہے. کراچی نے اپنی سخت جانی کا بھی مظاہرہ کر کے دکھا دیا ہے, اور کراچی نے یہ بتا دیا ہے کہ وہ کتنا سخت جان شہر ہے, اور پھر دوبارہ جو ہے وہ نارملائز جو ہے وہ ہو جاتا ہے. جس طریقے سے مختلف نسلی تقسیم کے طور پر کراچی کو تقسیم کرنے کی سازش کی جا رہی ہے, عملاً کراچی میں یہ صورتحال موجود نہیں ہے. سارے لوگ جو ہے وہ ایک دوسرے کے ساتھ گھٹے ہوئے ہیں, اور مختلف قومی جماعتیں ان کو ایک دوسرے سے, قومی اور مذہبی جماعتیں ان کو ایک دوسرے سے جوڑ کر رکھتی ہیں. اس لیے یہ جتنی بھی قتل و غارت کری ہے یہ ریاستی اداروں اور بعض قوتوں کی سرپرستی کے نتیجے میں ہے. اصل میں جواب ان اداروں کو دینا چاہیے, وہ یہ جواب کیوں نہیں دیتے؟ ہم پہلے بھی یہ بات کہتے رہے ہیں کہ اگر 12 مئی کے واقعے کی حقیقی معنوں کے اندر تفتیش ہو جاتی, اور سپریم کورٹ نے جہاں بہت سارے معاملات کو اٹھایا تھا وہ 12 مئی کے مسئلے کو وہ اٹھا لیتے کہ کس طرح تمام جو ہے وہ ادارے جو ہے وہ مسلح جتھوں کو آزادی دے دیتے ہیں, اور وہ جس کا چاہتے ہیں وہ قتل عام کرتے ہیں. تو آج بہت سارے حقائق لوگوں کے سامنے آ جاتے ہیں. تو یہ بات ظاہر بات ہے کہ یہ بات بالکل درست ہے کہ کراچی کے اندر لسانی اور فرقہ وارانہ تقسیم کے لیے یہ کوششیں ہوئی ہیں, لیکن یہ کوششیں عملاً ناکام ہو چکی ہیں. اور لیکن جو صورتحال ہے وہ یہ ہے کہ اس کے نتیجے کے اندر ملک عدم استحکام کا شکار ہو رہا ہے. یہ ذمہ داری ملک کی سلامتی کے اداروں کی ہے کہ وہ حب الوطنی کی جنگ لڑتے ہیں, یا وہ عملاً قوم کے دشمنوں کے اعلی کار بن کر اپنا کردار ادا کرتے ہیں.
ہاں صاحب, فیصل خان صاحب.
جی
جناب, ابھی 2 دن قبل بلوچستان میں بھی مختلف علاقوں سے کراچی کی طرز پر کوئی 8 لاشیں ملی تھی, یہ پاکستانی اخباروں کی رپورٹ تھی.
جی جی.
تو آپ یہ نہیں سمجھ رہے ہیں کہ جیسے جو صورتحال ہے اور جو طاقتیں کراچی کو بدامنی کا شکار بنانا چاہتی ہیں, ان کی نگاہیں صرف کراچی تک محدود نہیں ہیں بلکہ وہ دیگر علاقوں کو بھی اس آگ کی لپیٹ میں لینا چاہتی ہیں؟
دیکھیے, اصل میں ایسا ہے کہ کراچی کی صورتحال تو جیسا میں نے آپ کو پہلے کہا کہ یہ معاملہ جو ہے یہ بڑا طویل ہے, لسانی تعصب کا مسئلہ ہے, اور جیسے میں نے پہلے بھی کہا تھا کہ اس کا تو حل تبھی ہو سکتا ہے جب کراچی اور کے اوپر حیدرآباد ان کو ایک صوبہ بنا دیا جائے, لسانی اس کی تقسیم کر دی جائے. اس کے اور بھی بڑے معاملات ہیں, اس کے علاوہ یہ دیکھیے معاملہ کبھی تھم نہیں سکتا. لیکن بلوچستان کی جو آپ نے بات کی, دیکھیے یہ بلوچستان کا معاملہ اس لیے آیا ہے کہ گزشتہ آپ سے 2 دن قبل جو ہے یہ جی ایچ کیو کے اندر کچھ پاکستان کی با اثر شخصیات کے درمیان کچھ باتیں ہوئی تھیں, جس میں یہ فیصلے کیے گئے تھے کہ کیا کراچی کے اندر فوج کو کوئی کردار ادا کرنا چاہیے. وہ یہ انتظار کر رہے تھے, جیسے میں نے پہلے بھی 3 دن پہلے کہا تھا کہ سپریم کورٹ کو بھی چاہیے تھا کہ سپریم کورٹ بھی بلا سکتی ہے فوج کو, آرٹیکل غالباً 190 کے تحت طلب کر سکتی ہے کسی بھی حصے کے اندر اگر بدامنی شورش ہو. تو یہ باتیں کچھ نکلی تھیں, تو لیکن سننے میں یہ آیا ہے کہ یہ اصل میں پیغام دیا گیا ہے فوج کو کہ اگر آپ کراچی کے اندر آتے ہیں تو آپ کو بلوچستان کے اندر بھی جانا پڑے گا. آپ کو پتا ہے کہ جو شمالی علاقہ جاتا ہے وہاں بھی پیغام ایسے ہیں کہ حالات ایسے ہیں. تو یہ اصل میں جو بلوچستان کے اندر جو حالیہ 2-4 دن میں جو واقعہ ہوا, یہ تو جان بوجھ کر کیا گیا تھا تاکہ یہ فوج کو بتایا گیا کہ پورے آپ صرف کراچی میں نہیں, اگر آپ کو آئیں گے تو پورے پاکستان میں آپ کو شورش ملے گی. تو یہ جیسے میں آپ سے پہلے کہہ رہا ہوں کہ یہ جو معاملات ہیں یہ ہماری پاکستان کی موجودہ حکومت کے لوگ کر رہے ہیں. ابھی میرے ایک فاضل دوست کہہ رہے تھے کہ ये जो मामला है इसको ईस्ट पाकिस्तान की, देखिए जो ईस्ट पाकिस्तान की सूरत हाल थी ये बिल्कुल वही सूरत हाल है, 64 और 55 की जो बात थी वही या कराची के अंदर है इस वक्त। कराची के अंदर जैसे मैंने पहले कहा कि कराची में उर्दू बोलने वालों की तादाद जो है वो सिंध के मकामी लोगों से ज्यादा है, यही वजह है कि कराची को कोटा सिस्टम के अंदर मातहत रखा गया और यही वजह है कि महाजनों को दीवार से लगाया जा रहा है। ये एग्जैक्टली वही सूरत हाल है जो कि ईस्ट पाकिस्तान में बंगालियों के साथ हुई थी और वही सूरत हाल इस वक्त जो है कराची में उर्दू बोलने वाले के साथ हो रही है। लेकिन अल्ताफ हुसैन इस बात अल्ताफ हुसैन को इस चीज का तदारक नहीं है या वो ये नहीं कर पा रहे, जैसे मैं पहले कह चुका हूं कि पाकिस्तान के कई सियासतदान जो है वो खुद दरहकीकत बैन अल-अक़वामी एजेंडे पे काम कर रहे हैं, वरना ये कोई बड़ी चीज नहीं, ये दो दिन के अंदर हालात सही हो सकते हैं। अगर चाहे तो फौज अगर तलब कर ली जाए और फौज अगर आए पाकिस्तान कराची के अंदर आए, फौज आकर खुद जो है अदालतें लगाए और फास्ट स्पीडी ट्रायल के जरिए वो लोगों को मतलब ला सकते हैं कल्प्रिट्स को इंसाफ के कटहरे में, लेकिन ऐसा नहीं होने दिया जा रहा क्योंकि फौज भी इसीलिए कतरा रही है। जैसे मैंने आपसे पहले कहा कि फौज को दो दिन पहले पैगाम दिया गया। तीसरा सबसे बड़ी बात ये भी मैं आपको बता रहा हूँ कि फौज को ये कहा गया है कि फौज ने ये बल्कि कहा था कि अगर हमें बुलाया जाएगा तो हमें फिर इजाजत दी जाए कि हम अपनी अदालतें लगाएंगे। देखिए होता ही है कि जब वो लोग पकड़ लेते हैं, पकड़ के जब अदालतों में भेजते हैं तो उसमें एमक्यूएम के भी दहशतगर्द होते हैं, उसमें एएनपी के भी दहशतगर्द होते हैं, उसमें सिंधियों के भी दहशतगर्द होते हैं, सरकारी एजेंसियों के अंदर तीनों के हामी आदमी है। जब एमक्यूएम के लोग पुलिस वाले एमक्यूएम के बंदे पकड़ते हैं तो वो उनको छोड़ देते हैं, ये हमारी जमात का आदमी है। कोई पठान पकड़ा जाता है तो उधर से कोई पठान जो है सरकारी सोर्स लड़ा देता है, ये सारा मफाहमत का अमल है। तो लिहाजा इसलिए फौज ने कहा था कि अगर हम जाएंगे तो हमें फिर इजाजत पूरे पूरे इख्तियार होना चाहिए, हम जाएंगे हम अपनी कोर्ट लगाएंगे, स्पीडी ट्रायल होंगे और हम जो मुजरिम है उसको सजा देंगे, लेकिन हम ये नहीं इस बात से राजी नहीं होंगे कि पकड़ के और पुलिस के और रेंजर्स के हवाले करें और रेंजर्स उठा के फिर आप अदलिया में दें और अदलिया के अंदर जब लोग जाते हैं तो वहां कोई गवाही देने के लिए तैयार नहीं होता और वही मुजरिम जो है टारगेट किलर वो छह दिन बाद रोड पर घूमता होता है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया फैसल खान साहब। और इसी के साथ हम डॉक्टर अली जाफर जैदी और यहीया बिन ज़करिया के भी शुक्रगुजार हैं कि उन्होंने आज प्रोग्राम में हमारा साथ दिया। नाजरीन बहरहाल कराची के हालात आपके पेश नज़र हैं, इसी के साथ बलूचिस्तान में जो वाक़िया रुनुमा हुआ उसकी तरफ भी इशारा किया गया, लेकिन कुछ ये बैन अल-अक़वामी जो अनासिर हैं उनकी तरफ से भी गाफिल नहीं रहा जा सकता है। पाकिस्तान को कमज़ोर करने की साजिश बहरहाल हो रही है और उसमें कराची को निशाना बनाया जा रहा है। कराची की सूरत हाल पर अगर जल्द अज जल्द पाकिस्तान के कायदीन ने वो तवज्जो न दी जो उन्हें देनी चाहिए और कराची के हालात को अगर उन्होंने कंट्रोल न किया तो हकीकत यह है कि पाकिस्तान के अक्सर जो तजिया निगार हैं खुद उनका इस बात पर इत्तेफाक है कि पाकिस्तान की सालमियत खतरे में है। इसी के साथ अंदाज़ जहां अपने अख्तिताम को पहुँचता है, हम आपसे इजाज़त चाहते हैं, खुदा हाफिज़।